नमस्ते, आज हामी नेपाली व्यवसायहरूको लागि लेखा सफ्टवेयर किन चाहियो र कसरी छान्ने भन्ने विषयमा कुरा गर्दैछौ।
हो, नमस्कार।
हाम्रो छलफलको आधार चाहिँ लेखा सफ्टवेयर छनौट गाइड, तपाईँको पूर्ण 2018-2018 रोडम्याप भन्ने लेख हो। यसले मतलब विकल्पहरू, नियमहरू अनि छनौटका आधारहरू सबै के लाएको छ?
हो, यो लेखले पुरानो हिसाब किताब छाडेर डिजिटलमा जाँदा के फाइदा हुन्छ, कुन सफ्टवेयर ठिक होला, अनि के रे सरकारी अनुदान वा कर्जा पाउन यसले कसरी सघाउँछ भन्नेमा ध्यान दिएको छ।
खास गरी साना र मझौला उद्यमी मतलब एसएमईज अनि स्टार्टअपहरूको लागि त यो एकदमै काम लाग्ने कुरा हो।
ल, त्यसो भए सुरु गरौँ। ल त, लेखमा एउटा अलि डरलाग्दो तथ्याङ्क रहेछ। नेपालका 70% भन्दा बढी एसएमईजले अझै पनि हातले नै खाता राख्छन् रे।
हो, त्यो तथ्याङ्क छ।
अनि त्यसले गर्दा वार्षिक औसत 4 लाख रुपियाँ नोक्सान हुन्छ रे। यो कसरी होला? अचम्म लाग्यो मलाई त। यो अनुमान चाहिँ उद्योग परामर्शदाताहरूको हो। मुख्य कारणहरू के हुन् भने हिसाबमा गल्ती हुने सम्भावना होइन, अनि समय पनि धेरै लाग्ने, अनि निर्णय लिन चाहिने जुन स्पष्ट वित्तीय जानकारी हुन्छ नि त्यो नहुने। डिजिटल लेखा प्रणाली भनेको गल्ती घटाउने र समय बचाउने मात्र होइन, यो त 24 घण्टा खट्ने तपाईँको डिजिटल लेखा व्यवस्थापक जस्तै हो।
ए, हो र
हो नि। जस्तै लेखमा काठमाडौँको हिमालयन टेक्सटाइलको उदाहरण छ। उहाँहरूले सफ्टवेयर प्रयोग गरेर वार्षिक 12 लाख रुपियाँ कर बचत गर्नुभएछ।
12 लाख, त्यो त धेरै नै हो त।
हो, अनि मासिक 40 घण्टा प्रशासनिक काम पनि घटेछ।
ए, त्यो त ठुलै फरक पर्यो। सफ्टवेयरले त्यस्तो के गर्यो होला? अनि यो परिवर्तन अहिले नै किन यति जरुरी भइरहेको छ त?
हिमालयन टेक्सटाइलको केसमा सम्भवतः राम्रो कर योजना बनाउन सकियो होला होइन, अनि रिपोर्टिङमा गल्ती नभएर पनि बचत भयो होला।
हुन सक्छ।
आवश्यकता बढ्नुको पछाडि चाहिँ केही बलिया कारणहरू छन्। पहिलो त सरकारी नियमै हो। आन्तरिक राजस्व विभाग आईआरडीले 2079 नै वार्षिक 50 लाख माथिको कारोबारमा ई बिलिङ अनिवार्य गरिसक्यो।
ए, अनिवार्य नै?
हजुर। दोस्रो, आर्थिक जटिलता बढ्यो। जस्तै विभिन्न मुद्रामा कारोबार हुन्छ होइन, स्टक व्यवस्थापन, कर्मचारी तलब, अनि त्यो एसएसएफको हिसाब किताब,
एसएसएफ पनि,
अनि रियल टाइममै टिडिएस र भ्याटको हिसाब गर्नु पर्यो। यो सबै हातले गर्न त झन्झटिलो नि, अनि जोखिम पनि बढी।
अनि तेस्रो कारण चाहिँ तथ्याङ्कको आधारमा निर्णय लिन सजिलो भएर हो।
हो, बिल्कुल। डिजिटल प्रणालीले क्यास फ्लो कस्तो छ, कुन सामान बढी बिक्री भइरहेको छ, यस्ता कुराहरू ट्याक्क देखाइदिन्छ।
ए,
अनि त्यसले गर्दा सही समयमा सही व्यापारिक निर्णय लिन सजिलो भयो, जसले गर्दा छिटो ग्रोथ हुन्छ।
ठिक छ, नियम र आवश्यकता त बुझियो, तर बजारमा यति धेरै सफ्टवेयर छन् नि होइन, एउटा सानो व्यवसायले आफूलाई चाहिने ठ्याक्कै मिल्ने सफ्टवेयर चाहिँ कसरी चिन्ने त?
सुरुवात चाहिँ आफ्नो व्यवसायको आकार र के चाहिन्छ भन्ने कुराबाटै गर्नुपर्छ। जस्तै वार्षिक 20 लाखसम्म कारोबार गर्ने एकदम सानो व्यवसाय छ भने साधारण बिलिङ, खर्च ट्र्याकिङ, VAT गणना भए पुग्छ।
साधारण फिचर भए पुग्यो।
हो, यसको लागि त वेभ जस्तो निशुल्क सफ्टवेयर पनि छ, त्यो पनि काम लाग्न सक्छ।
ए, निशुल्क पनि
छ? अनि 20 लाखदेखि 5 करोडसम्म कारोबार गर्ने साना तथा मझोलालाई चाहिँ अलि बढी फिचर चाहिन्छ। जस्तै धेरैजनाले चलाउन मिल्ने होइन, तलब व्यवस्थापन, स्टक म्यानेजमेन्ट, यस्तो आवश्यकताको लागि जोहो बुक्स जस्ता क्लाउड आधारित सफ्टवेयर राम्रो हुन सक्छन्। यसले लचकता दिन्छ। 5 करोड माथिको लागि त प्राय ERP समाधान नै चाहिन्छ।
तपाईँले क्लाउड सफ्टवेयरको कुरा गर्नुभयो, तर नेपालमा कस्तो छ भने इन्टरनेट सबै ठाउँमा उस्तै भर पर्दो छैन नि, अनि आफ्नो डाटा अनलाइन राख्दा त्यो सुरक्षाको चिन्ता पनि त हुन्छ होला नि होइन?
एकदम एकदम जायज प्रश्न हो यो। तर अहिलेका आधुनिक क्लाउड सफ्टवेयरमा प्राय अफलाइन मोड पनि हुन्छ क्या?
ए, अफलाइन पनि चल्छ?
हो, इन्टरनेट नहुँदा पनि काम गर्न मिल्छ। अनि सुरक्षाको कुरा गर्दा, राम्रा सफ्टवेयरहरूले ब्याङ्कले जस्तै त्यो 256-bit SSL इन्क्रिप्सन प्रयोग गर्छन्। ISO 27001 जस्ता अन्तर्राष्ट्रिय प्रमाणीकरण पनि हुन्छ। दुर्गम ठाउँमा पनि NTCNCL-को 4G-बाट 90%भन्दा बढी समय त समस्या बिना चल्छ भन्ने रिपोर्टहरू छन्। अनि क्लाउडको फाइदा पनि त छ नि, जहाँबाट पनि चलाउन पाइयो, डेटा आफै ब्याकअप हुन्छ, नियमित अपडेट आइरहन्छ।
हो, त्यो त हो। अब अलि प्राविधिक तर एकदम महत्त्वपूर्ण कुरा गरौँ। IRD अनुपालन सफ्टवेयरले नेपालको कर प्रणालीसँग कसरी तालमेल मिलाउनुपर्छ?
यो त एकदमै अनिवार्य पक्ष हो। पहिलो कुरा प्यान एकीकरण। 5,000 रुपियाँभन्दा माथिको बिजनेस टु बिजनेस कारोबारमा यो चाहियो। यसले सरकारलाई कारोबार ट्र्याक गर्न सजिलो बनाउँछ। दोस्रो, VAT व्यवस्थापन। IRD को ढाँचा अनुसारको बिल निकाल्न सक्नु पर्यो, होइन? मासिक रिपोर्ट, त्यो फर्म 305-306 अनि VATS प्रणालीमा अपलोड गर्न मिल्ने हुनु पर्यो।
ए, त्यो सब सिस्टममै हुनु पर्यो।
तेस्रो, TDS अनुपालन, मतलब स्वचालित गणना र सम्बन्धित फारमहरू जेनेरेट गर्न सक्नु पर्यो। अनि अलि ठूला कम्पनी वा ब्याङ्क जस्ता सार्वजनिक चासोका निकाय छन् भने चाहिँ UNFRS भनिने अन्तर्राष्ट्रिय स्तरको लेखा नियम पनि मान्नुपर्छ।
सफ्टवेयर छान्दा त्यो स्थानीय सपोर्ट कतिको महत्वपूर्ण हुन्छ? विदेशका राम्रा सफ्टवेयर त होलान्, तर नेपालमा चलाउँदा केही समस्या पर्यो भने?
स्थानीय सपोर्ट त एकदमै महत्वपूर्ण छ। खालि सफ्टवेयर चलाउन सिकाउने मात्रै होइन कि, नेपालको व्यापारिक वातावरण, करको नियम, यी सबै कुरा बुझेको सपोर्ट टिम भयो भने धेरै सजिलो हुन्छ।
हो त नि।
जस्तै ट्यालीको नेपालभरि 50 बढी सेवा केन्द्र छन् भनिन्छ नि, त्यो उसको ठूलो बलियो पक्ष हो।
ए, अब राम्रो सफ्टवेयरले दैनिक काममा त सघाउने भयो, तर यसले के अरे व्यवसाय बढाउन चाहिने कर्जा वा लगानी जुटाउने बेलामा चाहिँ कसरी रणनीतिक फाइदा दिन सक्छ होला, खास गरी त्यो स्टार्टअप कर्जाको सन्दर्भमा?
लेख अनुसार सफ्टवेयरबाट निकालिएका व्यवस्थित वित्तीय रेकर्ड भएका व्यवसायहरूको कर्जा स्वीकृति दर 60% बढी छ रे।
60%? त्यो त धेरै हो
नि, किनभने सरकारी कर्जा योजनाहरूमा, जस्तै त्यो 25 लाखको बिना धितो स्टार्टअप कर्जा छ नि, त्यसमा IRD अनुरूप वित्तीय विवरण, क्याश फ्लो अनुमान, कर चुक्ता प्रमाणपत्र, VAT TDSFको रेकर्ड, यी सब अनिवार्य चाहिन्छ।
चाहियो।
सफ्टवेयरले यी कागजातहरू छिटो र सही रूपमा तयार पार्न मद्दत गर्छ। युथ अफ डिजिटल भन्ने कम्पनीले वेबबाट जोहो बुक्समा गएपछि सरकारी कर्जा पाएको उदाहरणले यही कुरा देखाउँछ।
ए, त्यो त राम्रो उदाहरण भयो।
हो, अनि क्लाउड आधारित रिपोर्टिङले अहिलेका ब्याङ्क वा लगानीकर्ताले खोज्ने आधुनिकतासँग पनि मेल खान्छ।
ठिक छ, अब बजारमा चलेका केही प्रमुख सफ्टवेयरबारे अलि छोटकरीमा भनिदिनुहोस् न। ट्याली, जोहो बुक्स, क्विक बुक्स बाहेक अरू के छन्?
ट्याली ERP नेपाल त स्थापित नै भयो। IRD एकीकरण र सपोर्ट राम्रो छ, तर इन्टरफेस अलि पुरानो लाग्न सक्छ कतिलाई। जोहो बुक्सको मूल्य राम्रो छ, अटोमेसन, क्लाउड आधारित फिचर राम्रा छन्, स्टार्टअप माझ लोकप्रिय हुँदैछ। क्विक बुक्स अनलाइनको इन्टरफेस आधुनिक छ, मोबाइल एप पनि राम्रो छ, तर स्थानीय सपोर्ट र नेपाली विशेषता अलि सीमित हुन सक्छ। खुद्रा र वितरण व्यवसायको लागि मार्ग ERP राम्रो छ, उत्पादन र व्यापार गर्नेलाई डाइनामिक ERP पनि छ।
अनि निशुल्क पनि त थियो नि?
हो, निशुल्कमा वेभ छँदैछ आधारभूत कामको लागि। अनि स्थानीय रूपमा टेग र सिग्मा जस्ता विकल्प पनि विकास भएका छन्। टेग अलि सरल छ, सिग्मा अलि बढी अनुकूलन योग्य।
ए, त्यसो भए मोटामोटी रूपमा कुन व्यवसायलाई कुन ठिक होला भनेर केही सुझाव दिन सकिन्छ?
जस्तै खुद्रा पसल छ भने मार्ग वा ट्याली हेर्न सकिन्छ, सेवा व्यवसाय छ भने क्विक बुक्स अनलाइन वा जोहो बुक्स उपयुक्त हुन सक्छ। कर्जा खोजिरहेको स्टार्टअपको लागि जोहो बुक्स वा क्विक बुक्स अनलाइनको रिपोर्टिङ क्षमताले सहयोग गर्न सक्छ। आयात निर्यात गर्नेले डाइनामिक ERP वा ट्याली विचार गर्न सक्छन्। तर यो केवल एउटा सुरुवात मात्रै हो, होइन? आफ्नो आवश्यकता राम्ररी केलाउनै पर्छ।
हो, त्यो त हो। अन्त्यमा सफ्टवेयरबारे केही सामान्य भ्रमहरू पनि छन्, जस्तै यो महँगो छ, कर्मचारीले चलाउनै सक्दैनन् भन्ने जस्ता, यसको वास्तविकता के हो त?
पहिलो भ्रम, महँगो छ। वास्तविकता के हो भने हातले हिसाब गर्दा हुने गल्ती, जस्तै VAT गल्ती भयो भने लाग्ने जरिवाना, त्यो सफ्टवेयरभन्दा महँगो पर्न सक्छ। अनि वेब जस्तो निशुल्क विकल्प पनि त छँदैछ।
हो नि।
दोस्रो भ्रम, कर्मचारीले चलाउन सक्दैनन्। वास्तविकता के हो भने अहिलेका सफ्टवेयरहरू धेरै प्रयोगकर्ता मैत्री हुन्छन्। थोरै तालिम दियो भने जो कोहीले सिक्न सक्छन्।
ठिक हो, त्यसो भए आजको छलफलको सार के हो त? मुख्य सन्देश के रह्यो?
मुख्य सन्देश के हो भने हातले हिसाब किताब गर्ने युगबाट डिजिटल लेखा प्रणालीमा जानु भनेको केवल प्रविधि अप्नाउनु मात्रै होइन, यो त व्यवसाय चलाउने तरिकामा नै मतलब रूपान्तरण ल्याउनु हो। यसले नियम पालना गर्न सजिलो बनाउँछ, पारदर्शिता बढाउँछ, सही निर्णय लिन सघाउँछ, अनि सरकारी कर्जा जस्ता अवसरहरूको ढोका पनि खोल्छ।
एकदमै महत्त्वपूर्ण कुरा। र श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ। सफ्टवेयर छान्दा आजको आवश्यकता मात्र हेर्ने कि पाँच वर्षपछि व्यवसाय कहाँ पुग्ला, कस्ता नयाँ नियम आउलान् भनेर भविष्यलाई पनि ध्यान दिने
हो। त्यो महत्त्वपूर्ण प्रश्न हो।
सफ्टवेयरको मूल्य र विशेषतासँगै त्यसले दिने दीर्घकालीन रणनीतिक फाइदालाई कसरी तौल्ने, थप जानकारीका लागि आन्तरिक राजस्व विभाग वा उद्योग विभागको वेबसाइट, सफ्टवेयर विक्रेताहरू र विभिन्न व्यावसायिक अनलाइन समूहहरू हेर्न सकिन्छ नि, होइन?
बिल्कुल, त्यहाँ धेरै जानकारी पाउन सकिन्छ।